आजको यो विषय तपाईँलाई अलि अनौठो लाग्नेछ, किनकि मैले यो पाठ जसै सोच्न लागेको थिएँ, प्रकाशको तेस्रो अध्याय त्यसको एउटा मण्डली, प्रकाशको दुई र तीन अध्यायमा बौरी उठ्नुभएको प्रभु येशूले सातवटा मण्डलीका दूतहरूलाई चिठी लेख्नुभएको, उनीहरूलाई भन्नुभएको, तिमीहरूले मण्डली मण्डलीमा लेख भनेर अनि खबर दिनुभएको। खालि एउटा मण्डलीको बारेमा मैले यहाँ छान्न लागेको छु, के भनेदेखि पोहोर साल हामीको स्वर्ण महोत्सवको वर्ष एकदमै आशिषमय वर्ष भयो, अनि हामीले त्यो विषय छानेका थियौँ, बाँचेका मात्र होइन तर जीवित पनि छौँ, यो चाहिँ हाम्रो विषय थियो। वर्षभरि नै हामीले धेरैपल्ट यस विषयमा हाम्रो प्रभुका वचनहरू सुन्यौँ, हाम्रो भजनहरू पनि धेरै भजनहरू यही विषयमा, बाँचेका मात्र होइन तर जीवित छौँ भने यो विषय राखेर नै भजनहरू पनि बनाइए गाइए, अनि प्रभुको आशिष हामीले प्रशस्त मात्रामा अनुभव गर्ने, हामीलाई त अचम्म लाग्न थालेको छ कि कसरी पोहोर वर्ष हाम्रो लागि कति आशिषको वर्ष, प्रभुले यति धेरै 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 आशिष हामीलाई दिनुभयो। सायद मलाई त लाग्छ 50 वर्षसम्म त्यस्तो किसिमको आशिष हामीले अनुभव गरेका थिएनौँ, जो कि पोहोर साल एकै वर्षमा कति धेरै आशिष प्रभुले हामीलाई सबै क्षेत्रमा दिनुभयो, अनि यसै कारण बाँचेको मात्र होइन जीवित पनि छौँ भन्ने विषयलाई लिएर नै जसै म सोच्न लागेको थिएँ, प्रार्थना गरिराखेको थिएँ। यो अहिले हालैमा मात्रै आएको पाठ होइन, यो यसको केही अगाडि नै जब पोहोर साल नै हामी बाँचेका मात्र होइन तर जीवित छौँ भन्ने विषयमा हामीहरू प्रभुको नजिकमा गएर यस विषयमा हामी प्रार्थना गर्ने, स्तुति प्रशंसा गर्ने, यस विषयको चर्चा गर्ने गरिराखेका थियौँ, त्यति बेलामा यो पाठ मेरो मनमा आएको थियो, अनि आज म मण्डलीको अगाडि यो पेश गर्न लागेको छु। प्रकाशको तेस्रो अध्याय पहिलो पददेखि छैटौँ पदसम्म मैले तपाईँलाई बताइहालेँ किन यो पाठ आएको, अरू छवटा मण्डली पनि त थिए, किन पास्टर गुरुबाले यो मण्डली सार्दिसको मण्डलीको बारेमा मात्रै किन यो पाठ ल्याउनु भयो भन्ने कसैलाई लाग्छ भनेर नै मैले तपाईँले यो कुरो बताएको। म पढिदिउँ है, यो तेस्रो अध्याय, प्रकाशको तेस्रो अध्याय एकदेखि छसम्म म पढिदिँदैछु। सार्दिसमा भएको मण्डलीका दूतलाई लेख, यी कुरा परमेश्वरका सात आत्मा र सात तारा हुनेले भन्छ, तिम्रो काम मलाई थाहा छ, तिमी जीवित छौ भन्ने नाउँ त छ तर मरेका छौ, तिमी जाग रहने गर र मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर, किनकि मैले तिम्रो कुनै काम पनि मेरा परमेश्वरको सामने पुरा भएको भेट्टाएको छैन। यसकारण तिमीले कसरी यो पायौ र सुन्यौ त्यो सम्झ, त्यसलाई पालन गर, पश्चाताप गर। यसकारण यदि तिमी जागा रहेनौ भने त म चोर जस्तै गरी आउनेछु, र म कुन घडी तिमी कहाँ आउनेछु सो तिमीले थाहा पाउने छैनौ। तर सार्दिसमा कति व्यक्ति छन् जसले आफ्ना लुगा बिटुलेका छैनन्, तिनीहरू मसँग सेता लुगा लगाएर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्। जसले जित्छ त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु, र म कुनै रीतिले पनि त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन। म त्यसको नाउँ मेरा पिताको सामने र उहाँका दूतहरूका सामने स्वीकार गर्नेछु। जसको कान छ त्यसले सुनोस् आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। परमेश्वरले आफ्नो वचनको पाठमा हामीलाई आशिष दिउँ। यो परमेश्वरको वचन हो। बौरी उठ्नु भएको प्रभुले सातवटा मण्डलीलाई बताउनु भएको कुरो, सार्दिसको मण्डलीलाई प्रभुले के बताउनु भयो, यो चाहिँ यहाँ छ। यो सार्दिसको मण्डलीलाई लेखेको पत्र हो। अनि यहाँ प्रभुले भन्नुभएको कुरो, जसको कान छ त्यसले सुनोस्, जसको कान छ त्यसले सुनोस्। आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ, यो कान होइन, यो कानले सुन्ने होइन, यो कानले हृदयको कानले यहाँ भित्र रहेको कानले सुन्नुपर्ने, किनकि आत्माले जब बोल्नुहुन्छ यहाँ बोल्नुहुन्न, यहाँ बोल्नुहुन्छ आत्माले। अनि जसको सुन्ने कान छ यहाँ सुनोस्। पवित्र आत्माले आज बिहान के भन्दै हुनुहुन्छ, मलाई के भन्दै हुनुहुन्छ? पवित्र आत्माले आज बिहान मलाई के भन्दै हुनुहुन्छ? आज हामी एक एकजनाले राम्ररी कान खोलेर सुन्न पर्ने। मैले बोलेका शब्दहरू त खालि तपाईँको यो बाहिरका कानमा मात्रै आउँछ, मैले बोलेका शब्दहरू आवाजहरू चाहिँ, तर तपाईँले यहाँ भित्रको कान खोल्न पर्यो। आज बिहान बौरी उठ्नु भएको प्रभुले आफ्नो आत्माद्वारा तपाईँलाई के भन्नुहुन्छ? तपाईँलाई जब यो वचन सिद्धिएपछि तपाईँको मनमा यो हुन, प्रभु आज बिहान मसँग यो कुरो बोल्नुभयो, प्रभुले मलाई यो कुरो बताउनु भयो। प्रभुले लेख्नु भएको यी चिठीहरूमा एकै किसिमको, सुरुमा प्रभुले उहाँको परिचय दिनुहुन्छ, उहाँ चाहिँ को हुनुहुन्छ। सबै पत्रमा हेर्नुहोस् न, प्रकाशको दोस्रो अध्यायमा, दोस्रो र तेस्रो अध्यायमा रहेका सातवटा पत्रहरूमा तपाईँले देख्नुहुन्छ प्रभुले आफ्नो परिचय दिनुहुन्छ। अनि अन्त्यमा गएर प्रभुले फेरि कतिवटा कुराहरू बताउनुहुन्छ, सम्झाउनुहुन्छ, अनि प्रतिज्ञा पनि दिनुहुन्छ। सुरुमा परिचय दिनुहुन्छ, अन्त्यमा प्रतिज्ञा दिनुहुन्छ। तर बीचमा तिनवटा कुरा चाहिँ प्रभुले एक एक पत्रमा लेख्नु भएको। एउटा कुरा प्रभु के भन्छ, तिम्रो काम मलाई थाहा छ। एक एक मण्डलीलाई प्रभु लेख्नुहुन्छ, भन्नुहुन्छ तिम्रो काम मलाई थाहा छ। अर्को कुरो प्रभु भन्नुहुन्छ, पश्चाताप गर। सातवटा मण्डलीलाई लेख्दाखेरि खालि छवटा, खालि एउटा मण्डली फिलाडेल्फियाको मण्डलीलाई मात्रै प्रभुले पश्चाताप गर भनेर लेख्नु भएन, तर छवटा मण्डलीलाई, एक एक मण्डलीलाई प्रभुले भन्नुहुन्छ पश्चाताप गर। पहिलो कुरो चाहिँ, तिमीहरूको काम मलाई थाहा छ, तिम्रो काम मलाई थाहा छ, कहाँ कहाँ तिमी चुकेका छौ, कस्तो कस्तो कुरो काम बिगार्यौ तिमीले, तिम्रा कामहरू मलाई थाहा छ। अर्को कुरो, पश्चाताप गर, पश्चाताप गर, तिमीले गरेका कामहरूको लागि पश्चाताप गर, क्षमामा गर, तिमीहरूको विचार परिवर्तन गर, विचार बदली गर। अनि अर्को तेस्रो कुरो चाहिँ, एक एक पत्रमा प्रभु हुन्छ, जसले जित्छ, जसले जित्छ, सबैले होइन, जसले जित्छ त्यसका लागि चाहिँ प्रभुले प्रतिज्ञाहरू दिनुभएको छ, इनामहरू, कस्ता कस्ता इनामहरू राखिएका छन्। यी तिनवटा कुराहरू, तिम्रा कामहरू मलाई थाहा छ। यो दोस्रो अध्याय, प्रकाशको दोस्रो अध्याय, इफिसियसको मण्डलीलाई लेख्दाखेरि दोस्रो पदमा लेख्नु पर्छौँ हामी, तिम्रो काम, तिम्रो परिश्रम, तिम्रो धीरज मलाई थाहा छ, दोस्रो पदमा लेखेको छ। दोस्रो अध्यायको अझ तल हेर्दै गयौँ भनेदेखि त्यहाँ प्रभु भन्नुहुन्छ, तेस्रो दोस्रो अध्यायको 19 पदमा रहेछ, थियाटाइराको मण्डलीलाई, तिम्रा कामहरू मलाई थाहा छ। तेस्रो अध्यायको अघि हामीले पढिहाल्यौँ, पहिलो पदमै सार्दिसको मण्डलीलाई लेख्दै बेलामा, तिम्रो काम मलाई थाहा छ। सात पदमा, तीन अध्यायको सात पदमा फिलाडेल्फियाको मण्डलीलाई लेख्दै बेलामा पनि आठ पदमा प्रभु भन्नुहुन्छ, मलाई तिम्रा कामहरू थाहा छ। तीन अध्यायको पन्ध्र पदमा लाओडिसियाको मण्डलीलाई लेख्दै बेलामा पनि प्रभु भन्नुहुन्छ, मलाई तिम्रा कामहरू थाहा छ। मण्डलीका कामहरू प्रभु भन्नुहुन्छ, मलाई थाहा छ। मण्डलीले के गरेको छ, के गरेको छैन, कहाँ काम बिगारेको छ, कहाँ काम सपारेको छ, प्रभु भन्नुहुन्छ तिम्रा कामहरू मलाई थाहा छ, मलाई थाहा छ। यसकारण सबै मण्डलीलाई प्रभु भन्नुहुन्छ, पश्चाताप गर, आफ्नो पापहरू क्षमा माग, अनि फेरि ती कामहरू नगर, आफ्नो चालचलन सुधार, अब त्यस्ता खालका कामहरूमा लागिरहनु हुँदैन, अब तिमीहरू नयाँ बाटोमा हिँड्न पर्छ, पश्चाताप गर। अङ्ग्रेजीमा भन्छ राइट अबाउट टर्न, यता फर्केको छ, यस प्रकारले राइट अबाउट टर्न, फर्क तिमीहरू, अब अघि जसरी गरिराखेका थियौ अब त्यसरी गर्न मिल्दैन, अब तिमीहरू फर्कने बेला आयो, पश्चाताप गर। अनि प्रभु भन्नुहुन्छ जसले जित्छ, सबैले होइन है, सबैले होइन, जसले जित्छ त्यसको लागि इनामहरू राखिएका छन्। यो सार्डिसको मण्डलीलाई देख्दै बेलामा प्रभुले सार्डिसमा भएको मण्डलीका दूतलाई लेख भनेर आज्ञा गर्नुभयो। अनि प्रभु भन्नुहुन्छ पहिलो पदमा, यी कुरा परमेश्वरका सात आत्मा र सात तारा हुनेले भन्छ। उहाँ येशु प्रभु आफ्नो परिचय दिँदै हुनुहुन्छ, परमेश्वरका सात आत्मा र सात तारा उहाँसँग छ। अनि उहाँले भन्दै हुनुहुन्छ परमेश्वरको आत्माको परिपूर्णता भएको, सात आत्मा भनेको चाहिँ, सात भनेको चाहिँ पूर्णताको संख्या हो, सात आत्मा सात तारा भएका उहाँले भन्नुहुन्छ तिम्रो काम मलाई थाहा छ। अनि एउटा बडो डर लाग्दो खालको कुरो, तिमी जीवित छौ भन्ने नाउ त छ तर मरेका छौ। कति डर लाग्दो खालको कुरो हो कि, सार्डिसको मण्डलीलाई प्रभुको खबर, तिमी जीवित छौ भन्ने, जिउँदा छौ भन्ने नाउ त छ तर मरेका छौ। अनि मलाई त एक किसिमको, जब यो पाठ मैले विचार गर्न लागेको थिएँ, धेरै समय अगाडिको कुरो हो, पोहोर सालको कुरो हो, अनि मैले त प्रभुले पनि, प्रभु के भन्नुभएको तपाईँले, यस्तो खालको कुरो के भन्नुभएको तपाईँले, जीवित छौ भने नाउ त छ तर तिमी मरेका छौ, के भन्नुभएको प्रभु। अनि म त अलिकति आत्तिएको थिएँ, कता कता मलाई लागिराखेको कुरो चाहिँ, होइन ज्ञानेश्वर मण्डलीलाई त प्रभु तपाईँले त जिउँदो बनाउनु भएको छ, हाम्रो मण्डलीमा त्यसरी नयाँ जन्म पाएका, नयाँ जीवन पाएका भाइ बहिनीहरू, पवित्र आत्माले भरिएकाहरू, पवित्र आत्मामा प्रार्थना गर्ने, नयाँ भाषामा प्रार्थना गर्न सक्ने, तपाईँको स्तुति प्रशंसा गर्ने प्रभुका बालक बालिकाहरू छन्। प्रभु हाम्रा भाइ बहिनीहरूको जीवनमा त तपाईँले कस्तो उत्साह ल्याउनु भएको छ, दशौँ अंश दिने कुरामा भाइ बहिनीहरू एकदम लागि परेका छन्। अनि मेरा भाइ बहिनीहरूको जीवनमा मैले त प्रभु उत्साह देखेको छु, जोस देखेको छु, सुसमाचार प्रचारको लागि, प्रार्थनाको समयको लागि, दिने कुरोको लागि उनीहरू त धेरै उत्साहित छन् प्रभु। अनि यो तपाईँले के भन्नुभएको, यो तिमी त जीवित छौ भने नाउ त छ तर मरेका छौ। अनि कता कता मैले भने, प्रभु सार्दिसको मण्डली जस्तो त होइन ज्ञानेश्वर मण्डली त, ज्ञानेश्वर मण्डलीमा त तपाईँले आशिष ल्याउनु भएको छ, ज्ञानेश्वर मण्डली त जीवित बनाउनु भएको छ, तर प्रभुले मलाई एउटा कुरा देखाउनु भयो, मैले यो कुरो थाहा गरेको थिइनँ, नयाँ संस्करण तपाईँहरूको बाइबलमा छ होला त्यो कुरो, मेरो पुरानोमा बाइबलमा चाहिँ तिमी जीवित छौ भन्ने नाउँ त छ तर मरेका छौ, नयाँ संस्करणमा लेखेको चाहिँ के रहेछ भनेदेखि, तिमी जीवित छौ भन्ने नाउँ त छ तर तिमीहरू मरेका छौ, मण्डली मरेको छ भनेको छैन, यहाँ तिमीहरू मरेका छौ, मण्डलीका सदस्यहरू मरेका छन्, अनि सबै सदस्यहरू पनि मरेका छैनन्, किनकि सार्दिसको मण्डलीमा तल गइकन चार पदमा प्रभु भन्नुहुन्छ, तर सार्दिसमा कति व्यक्ति छन् जसले आफ्ना लुगा बिटुलेका छैनन्, तिनीहरू मसँग सेता लुगा लगाएर हिँड्नेछन् किनकि तिनीहरू योग्यका छन्। यसकारण सार्दिसको मण्डलीमा पनि सबै नै मरेका त थिएनन्, कति मरेका थिए अनि कति चाहिँ जीवित नै थिए। यो कुरो मैले जब थाहा गरे हो रहेछ, प्रभुले त सार्दिसको मण्डली सबै मरेको त भन्नुभएको होइन रहेछ, तिमी जीवित छौ भने नाउँ त छ तर तिमीहरू, अनि तिमीहरू चाहिँ कोहरू हुन्? त्यो तिमीहरूमा तपाईँको पनि गणना हुन्छ कि तपाईँको पनि गणना हुन्छ कि? मण्डली त मरेको छैन, जीवित छौँ भनेर हामीले घोषणा गरिराखेका छौँ, बाँचेको मात्र होइन हामी त जीवित छौँ भनेर घोषणा गरिराखेका छौँ, अनि यो कुरो त सत्य हो, मण्डली मरेको छैन, तर मण्डलीमा भएका कतिजना मरेका छन्। अनि प्रियहरू, आज हामीले त्यो सोच्ने कुरा आयो, अरूहरूलाई हेर्ने होइन है, तपाईँले आफैलाई हेर्न पर्ने, तपाईँमा जीवन छ? पहिला युहन्ना 5:12 जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यसमा जीवन हुँदैन। अनि मलाई त लाग्छ ज्ञानेश्वर मण्डलीमा हामीहरू जतिजना पनि छौँ, धेरै जसो, सायद कतिजना फाटफुटे होला नि 1-2 जना, तर धेरै जसोसँग त परमेश्वर पुत्र ख्रिस्ट येशु हुनुहुन्छ। बाटो सत्य अनि जीवन म नै हुँ, अनि येशु प्रभु जीवन नै हामीमा हुनुहुन्छ, हामीले प्रभुलाई पाएका छौँ। तर पनि हामीले याद गर्नुपर्ने, हामी जिउँदै मरेका त छैनौँ, जिउँदो छौँ त भनिराखेका छौँ, हामीहरू खाँदैछौँ, पिउँदैछौँ, लाउँदैछौँ, डुल्दैछौँ, काम गर्दैछौँ, बोलिराखेका छौँ, सबै कुरो गरिराखेका छौँ, तर जिउँदै मरेका त छैनौँ हामीहरू। यसका नि होसियार गर्नुपर्ने। अब हेर्नुहोस् है, 2 पदमा प्रभु भन्नुहुन्छ, तिमी जागा रहने गर र मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर। यहाँ प्रभु हुनुहुन्छ, मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर, नभएदेखि खत्तम हुनेछ सबै कुरो। अनि आज ज्ञानेश्वर मण्डलीका भाइ बहिनीहरूलाई प्रभुको वचन यो छ, तपाईँ अनि मेरो जीवनमा कति कुराहरू मर्नै लागेका छन्, मर्नै लागेका छन्, मर्नै लागेका छन्। अनि आज प्रभु भन्दै हुनुहुन्छ, 50 वर्षको स्वर्ण महोत्सव बिताएपछि अब तिमीहरूमा एउटा नयाँ जागृति आउन पर्यो, एउटा नयाँ परिवर्तन आउन पर्यो, अब तिमीहरूका मर्दै गरेका कुराहरूलाई पक्का गर, मर्न नदेऊ, मर्न नदेऊ, नभएदेखि तिमीहरू मर्छौ, जिउँदै मरेकाहरू हुन्छौ तिमीहरू, मर्न नदेऊ। अनि धेरै क्षेत्रहरू छन्, धेरै क्षेत्रहरू छन्, हामी प्रभुलाई धन्यवाद चढाउँछौँ, 10 अंशको सम्बन्धमा प्रभुले हामीलाई शिक्षा दिनुभयो, अनि आज ज्ञानेश्वर मण्डलीले 10 अंश दिन सिक्न लागेको छ। अब यो प्रभु परमेश्वरको भाग हो, यसले छुनु हुँदैन, हामीले यो कुरो हामीले छुयौँ भनेदेखि हाम्रो जीवनमा श्राप आउँछ, हाम्रो जीवनमा आशिष आउँदैन, हाम्रो जीवनमा शान्ति आउँदैन, हाम्रो घर परिवारमा कुनै प्रकारको राम्रो कुरो हुँदैन, सधैँ चिन्ता फिक्री बेचैनी रोग बिमार विसञ्चोपनाहरू धेरै प्रकारका त्यस्ता कुराहरूले हामीलाई सताइराख्नेछन्। परमप्रभु परमेश्वरको भाग हामीले छुनु हुँदैन भन्ने कुरा हामीले सिक्न लागेका छौँ। 10 अंश दिने कुरोको सम्बन्धमा ज्ञानेश्वर मण्डलीले धेरै कुरो सिकेको छ, हामी प्रभुलाई धन्यवाद चढाउँछौँ। तर पनि हुनु सक्दछ यस जमातमा आज कतिजना मेरा भाइ बहिनीहरूले अझैसम्म पनि परमेश्वरको भाग लुटेर खाँदै हुनुहुन्छ,
दशौं अंश परमेश्वरको भाग हो, तपाईँले परमेश्वरको भाग लुटेर खाँदै हुनुहुन्छ। अनि मलाकी तिनले भन्दछ परमेश्वर आफै नै भन्नुहुन्छ त्यसमाथि श्राप परेको छ। अनि त्यो व्यक्ति जसको बारेमा परमेश्वरले त्यसमाथि श्राप परेको छ भन्ने कुरोले कहिल्यै पनि आशिष पाउँदैन। जबसम्म श्राप हटेर जाँदैन तबसम्म आशिष आउँदैन। श्राप हट्न पर्छ, श्राप हटेपछि आशिष आउँछ। अनि तपाईँको जीवनमा श्राप छ किनकि तपाईँले परमेश्वरको आज्ञा पालन गर्नुभएको छैन, अनि तपाईँको जीवनमा आशिष आउँदैन। दिनुहोस् आशिष दिनुहोस्, परमेश्वर भन्नुहुन्छ नै जबसम्म श्राप छ अनि त्यो श्राप नहटेसम्म आशिष आउँदैन। कोही हुनुहुन्छ भाइ बहिनीहरू निप नै लाग्यो है, निप नै लाग्यो, त्यो बाँकी मर्नै लागेको भनेर यहाँ लेखेको रहेछ, मर्नै लागेको। तर बाँकी रहेका कुराहरूलाई पक्का गर, एक दिन तपाईँले अझै पनि वास्ता गर्नु भएन भनेदेखि दशौं अंश नदिने कुरो तपाईँको जीवनमा हराएर जान्छ, त्यहाँदेखि तपाईँले केही जस्तो पनि लाग्दैन, केही जो पर्वा पनि लाग्दैन, परमेश्वरको भाग लुटेर खाइराख्नु भएको छ, तपाईँको जीवनमा आशिष छैन श्राप आइराखेको छ, अनि तपाईँलाई केही वास्ता पनि हुँदैन किनकि मर्यो नि। अनि मरेपछि त त्यसको केही चेतनै आउँदैन, मरेको छ भनेदेखि त्यसलाई दुख्दैन पनि, त्यसलाई केही जस्तो पनि लाग्दैन, केही पनि हुँदैन, अफसोस पनि लाग्दैन, दुःख पनि लाग्दैन, खुसी पनि लाग्दैन, मरेको मर्नै लागेको कुरो। दशौं अंशको सम्बन्धमा कोही अझै पनि अत्यधिक ढिट गरिराख्नु भएको छ, मर्नै लागेको बाँकी रहेको कुरोलाई पक्का गरेर आजदेखि सुधार ल्याउनु पर्यो, सुधार ल्याउनु पर्यो। तपाईँ प्रार्थनाको जीवन नि कस्तो छ, मलाई त साँच्चै नै धेरै दुःख लाग्छ। कतिचोटि हामी कुरा गर्छौँ अशोक बाबुसँग, त मैले कति कुरा गरेको, अनि अब अचेल चाहिँ हाम्रो दिन छोड्यौँ, नभएदेखि त अघि चाहिँ हामीले सधैँ नै सूचना दिँदाखेरि हामीले के भन्थ्यौँ भनेदेखि हामीको सोमबार प्रार्थना हुन्छ, मङ्गल बुधबार प्रार्थना हुन्छ, शुक्रबार जवानहरूको प्रार्थना हुन्छ भनेर सूचना दिन्थ्यौँ यहाँबाट। अनि मैले त अशोक बाबुलाई अनि अरू कतिजनालाई भनेको नदिउँ सूचना, किन सूचना दिने, किनकि भाइ बहिनीहरू सुनेरै पनि त सुन्दैनन्, आउँदैनन् उनीहरू, उनीहरूलाई वास्ता पनि छैन। दुःख परेको बेलामा चाहिँ गुरुबा प्रार्थना गरिदिनुहोस्, घरमा रोग बिमार आयो समस्या आयो भने चाहिँ प्रार्थना गर्नु, आफै चाहिँ अनुहार देखाउँदैनन् प्रार्थना सभामा। परिवारमा केही असजिलो भयो भने चाहिँ प्रार्थनाको सहायता चाहिँ माग्ने अरे, आफै चाहिँ कहिले पनि प्रार्थना सभामा अनुहार नदेखाउने अरे। त्यस प्रकारको मर्नै लागेको बाँकी रहेको कुरो अझै पनि तपाईँ अत्यधिक ढिट गर्दै हुनुहुन्छ, अझै पनि तपाईँ वास्ता गर्नुहुन्न, प्रियहरू एक दिन यो प्रार्थना गर्ने इच्छा नि तपाईँको जीवनबाट परमेश्वर सट्टै उठाएर लैजानुहुन्छ, अनि तपाईँको जीवन कस्तो जीवन हुन्छ होला सम्झनुहोस् त, कस्तो हुन्छ होला। हामी यहाँ सोमबार बिहान प्रार्थनाका लागि आउँछौँ, बुधबार बिहान प्रार्थनाका लागि आउँछौँ, शुक्रबार त जवानहरूको प्रार्थना सभा हो, त्यसमा त हामीलाई आउनु मिल्दैन। अनि मलाई दुःख लाग्छ, सधैँ नै थोरै नै आउँछौँ, शनिबारको दिन हेर्नु यति धेरै छौँ हाम्रो यहाँ, अनि सोमबार बिहान आएर गर्ने औँलामा गन्न सकिन्छ कतिजना आए भनेर। अनि के भएको, किनकि हामीलाई प्रार्थनाको मूल्य थाहा भएन, अनि मर्नै आँट्यो त्यो। तपाईँको जीवनमा भन्छु, मण्डलीको जीवनमा होइन है, मण्डलीमा त एकजना दुईजना तिनजना, हामी त दुईजना मात्रै भए पनि मण्डलीमा त प्रार्थना त रहि नै रहन्छ, प्रार्थना त रहेन। यदि दुईजना छैन भनेदेखि म एक्लै भए पनि प्रभुले भन्नुभएको छ पृथ्वीमा तिमीहरूमध्ये दुईजनाले एकै मत गरी कुनै कुरोको विषयमा केही माग्यौ भने त्यो मेरो स्वर्गमा हुने पिताको तर्फबाट तिमीहरूको निम्ति भइहाल्नेछ। मण्डलीमा एकजना मात्रै पनि ऊ प्रार्थनाको लागि आयो भनेदेखि परमेश्वर बाबु र ऊ दुईजना भयो भनेदेखि त परमेश्वरका कुराहरूमा ऊ सहमत भयो भनेदेखि त त्यति भएदेखि पुग्यो। संख्या भनेको होइन मैले चाहिँ, तर तपाईँको जीवनमा निप्न लागेको कुरो भाइ बहिनीहरू हो प्रार्थनाको कुरो, निप्न लागेको छ, अझै हट्टेरी गर्नुभयो, अझै ढिट गर्नुभयो, अझै सुस्त हुनुभयो, अझै पनि यो कुरोमा ध्यान दिनु भएन भने एक दिन तपाईँको जीवनबाट प्रार्थनाको चाहना इच्छा नै हराएर जान्छ, अनि प्रार्थना विहीनको श्रापित जीवन, दुःखको जीवन, अशान्तिको जीवन, बेचैनीको जीवन तपाईँको जीवन हुनेछ। किन? किनकि मर्नै लागेको बाँकी रहेको कुरोलाई तपाईँले वास्ता गर्नु भएन तपाईँको जीवनमा। दशांशको कुरो गरे, प्रार्थनाको कुरो गरे, मलाई त स्तुति प्रशंसा गर्दै बेलामा बडो दुःख लाग्छ। हाम्रा भाइ बहिनी धेरैजना हुनुहुन्छ यहाँ, तपाईँले भजन पुस्तक ल्याउनुहुन्न कहिले पनि, कहिले पनि ल्याउनुहुन्न, अनि तपाईँ गीतै गाउनुहुन्न। यहाँ गीतै गाउनु, हाम्रो गीत गाउने टोलीमा हाम्रा नानीहरूले गीत गाउनुहुन्छ प्रभुको स्तुति। तपाईँ चाहिँ के नाटक हेर्नलाई आउनुभएको हो कि? अरूहरूले गाउँछ नि, तपाईँ चाहिँ चुपचाप सुन्नलाई आउनुभएको? भजन पुस्तक ल्याएर प्रभुको स्तुति प्रशंसा आराधना गर्ने कुरो तपाईँलाई लाज लाग्छ? यो बोक्नु, बाइबल चेपेर आउन तपाईँलाई लाज लाग्छ? तपाईँ म ख्रिस्टको हुँ भनेर स्वीकार गर्न तपाईँलाई अप्ठ्यारो लाग्छ, असजिलो लाग्छ? प्रियहरू हो, परमेश्वर ख्रिस्ट येशूलाई स्वीकार गर्ने दिनहरू हुन् यी दिनहरू। दुनियाँको सामु देखाउन पर्ने म ख्रिस्टको हुँ, म ख्रिस्चियन हुँ। अघि एक समय थियो नेपालमा म ख्रिस्चियन हुँ भन्यो भनेदेखि लगेर थुनिदिन्थे। हाम्रो कति भाइहरू बहिनीहरू उनीहरूको झोलामा बाइबल वा भजन पुस्तक देखेर कति ठाउँमा गाउँहरूमा थुनि लगेर थुनिदिए। यस्तो बोक्ने पनि अधिकार थिएन। अब त नेपालमा हामीलाई त स्वतन्त्रता दिनुभयो प्रभुले। अब त धर्म निरपेक्ष देश हो यो। अब हामी क्रिस्चियनहरू लुकेर बस्ने समय छैन। अब त हामी छाती खोलेर हामी भन्न सक्छौ दुनियाँलाई हामी क्रिस्चियन हौ। एक समय थियो जब हामी मानिसहरू के भन्थे, नेपालीहरू पनि क्रिस्चियन हुन्छन् र भनेर सोध्थे, त्यसरी सोध्थे। हामी बाहिर जाँदै बेलामा इमिग्रेसनमा त्यहाँ पासपोर्ट देखाउँदै बेलामा नेपालीहरू पनि क्रिस्चियन हुन्छन् र भनेर सोध्थे। अब त्यो सोध्ने जमाना गयो। हुँदो रहेछ नि त यी, तपाईँहरू नेपाली कि अङ्ग्रेज हौ? हामी त नेपाली होइन र भाइ बहिनीहरू। अब त बाइबल चेप्ने समय आयो, यो लिएर आउनु पर्यो, आउनु पर्यो। खेतबारीमा काम गर्ने जानेहरू मान्छेहरू हात हतियार बिना नै, औजार औजार बिना नै उनीहरू गयो भने, हलो बिना नै खेत जोत्न गयो भने हुन्छ र त्यो? सिकर्मीहरूले आफ्ना औजारहरू साथमा लिएर गएनन् भनेदेखि काम गर्न सकिन्छ र? डाक्टरहरूले आफ्ना औजारहरू साथमा लिएर गएनन् भनेदेखि चिडफाडको काम गर्न सक्लान् र? हामी क्रिस्चियनहरू बाइबल र भजन पुस्तक लिएर सेवा भवनमा नआउने कस्तो खालको अनौठो कुरो? यसबाट परमेश्वरको वचन पढ्नु छ, सुन्नु छ, यहाँ परमेश्वरको स्तुति प्रशंसा गर्नु छ। अघि मैले याद गरेको, हामी भजन गाउँदै बेलामा मैले यसो हेरेको, धेरैजना भाइ बहिनीहरू मुख बन्द गरेर सुनिराखेका। गाउनु पर्ने, सिक्नु पर्ने हो नि, सिक्न पर्छ। हामी सबैजनाले गाउनु पर्छ, सबैजनाले। यस्ता खालका कुराहरू, मर्नै लागेका कुराहरू यिनीहरू नै हुन्, अनि यिनीहरूलाई फेरि हामीले जगाउनु पर्ने समय आएको छ। प्रियहरू हो, यो एकदमै राम्ररी याद गर्नुपर्ने। अनि त्यहाँदेखि त्यहाँ दोस्रो पदमा लेखेको छ, तिमी जागा रहने गर र मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर। त्यहाँदेखि लेखेको छ, किनकि मैले कुनै तिम्रो कुनै काम पनि मेरा परमेश्वरको सामने पुरा भएको भेट्टाएको छैन। कति डरलाग्दो खालको कुरो, किनकि मैले तिम्रो कुनै काम पनि मेरा परमेश्वरको सामने पुरा भएको भेट्टाएको छैन। अध कल्चो काम, यहाँ अलिकति काम गरिराख्यो छोडिदियो, त्यहाँ अलिकति काम गरिराख्यो त्यो पनि छोडिदियो, यहाँ पनि अलिकति छोइराख्यो के गर्यो त्यहाँ पनि छोडिदियो, कुनै पनि काम पुरा गरेको छैन। प्रभु, त्यो प्रभु जसले भन्नुहुन्छ तिम्रो काम मलाई थाहा छ, तिमीले गरेको काम मलाई थाहा छ, कुनै पनि काम तिमीले पुरा गर्दैनौ, त्यहाँ अलिकति गर्छौ छोडिदिन्छौ, त्यहाँ अलिकति छुन्छौ त्यो पनि छोडिदिन्छौ, त्यहाँ
ओ म त परमेश्वरको काम गर्दैछु, परमेश्वरको काम गर्दैछु, परमेश्वरको काम गर्दैछु। परमेश्वरको काम गरेर हुँदैन प्रियहरू, परमेश्वरको काम पुरा गरेर मात्रै हुन्छ। येशु ख्रीष्ट प्रभुले परमेश्वर बाबुसँग प्रार्थना गर्दाखेरि युहन्ना 17:4 भन्नुभयो, तपाईँले मलाई दिनुभएको काम पुरा गरेर मैले पृथ्वीमा तपाईँलाई महिमा दिएँ। लेख्नुहुन्छ परमेश्वरको काम गरेर मात्रै परमेश्वरलाई महिमा दिन सकिँदैन, परमेश्वरको काम पुरा गरेर मात्र हामी परमेश्वरलाई महिमा दिन सक्छौँ। जब परमेश्वरले तपाईँले खटाइदिनु भएको काम तपाईँले पुरा गर्नुहुन्छ। सबैलाई एकै किसिमको काम दिइएको छैन, गीत गाउने नानीहरूलाई परमेश्वरले दिनुभएको काम त्यहाँ हो, स्तुति प्रशंसा गरेर मण्डलीलाई प्रभुको सिंहासन अघि पुर्याउने काम, बाजा बजाउनेहरूलाई प्रभुले दिनुभएको काम, त्यो काम हामी सबै गर्न सक्दैनौँ। मलाई त बाजा बजाउन आउँदैन, त त्यो काममा मैले हात लाउन परेन, किनकि त्यो काम गर्ने मानिसहरू प्रभुले खटाइदिनु भयो। साक्षी दिने कुरो, यो काम पास्टरको काम होइन, यो काम एल्डर गुरुबाको काम होइन, डिकन डिकनेसहरूको काम होइन, यो काम फुल टाइम वर्कर्सहरूको मात्रै काम होइन, यो हामी सबैको काम हो। जतिजनाले येशू ख्रीष्टले आफ्नो मुक्तिदाता प्रभु पनि ग्रहण गरेको छ उसको काम अरू गइकन अरूहरूलाई बताउने काम हो। येशु प्रभुले मलाई मुक्ति दिनुभयो, तपाईँलाई मुक्ति दिनुहुन्छ। साक्षी भनेको त्यति मात्रै हो। साक्षी दिनको लागि बाइबल ट्रेनिङ चाहिँदैन, थियोलोजिकल सेमिनेरीमा गएर पढ्न पर्दैन, बाइबल कलेजमा पढेर ठुला ठुला डिग्रीहरू हासिल गर्न पर्दैन। जसले पनि साक्षी दिन सक्दछ प्रभुले मलाई बचाउनु भयो, तपाईँलाई पनि बचाउन सक्नुहुन्छ। यो तपाईँ र मेरो काम हो। मण्डली कसरी बढेर आयो याद छ तपाईँहरूलाई? यहाँबाट पास्टर गुरुबाले, एल्डर गुरुबाले, अरू दाई दिदीहरूले प्रचार गरेर होइन, त्यसबाट पनि सायद एक दुईजनाले प्रभुलाई पाए होलान्। मण्डली कसरी बढेको याद छ तपाईँलाई? जब साधारण क्रिस्चियनहरूले गएर आफ्ना घर परिवारमा गएर आफ्ना साथीहरूलाई गएर अरूहरूलाई गएर मैले येशु ख्रीष्ट प्रभुलाई आफ्ना मुक्तिदाता प्रभु पनि ग्रहण गरेँ, उहाँले मलाई क्षमा दिनुभयो, उहाँले मलाई मुक्ति दिनुभयो, मेरो पाप क्षमा गरिदिनु भयो, उहाँले परमेश्वरको सन्तान बनाउनु भयो भनेर यस प्रकारको साक्षी दिए मानिसहरूले प्रभुलाई ग्रहण गरे। आज नेपालमा लाखौंका संख्यामा क्रिस्चियनहरू, कुनै पास्टरले तिनीहरूलाई क्रिस्चियन बनाएको होइनन् प्रियहरू, कुनै प्रचारकले आएर बाहिरबाट ठुला ठुला प्रचारकहरूलाई ल्याएर यहाँ मञ्चमा खडा गरेर लाखौं करोड रुपियाँ खर्च गरेर त्यस प्रकारले नेपालको मण्डली बनिएको होइन, 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 होइन। साधारण क्रिस्चियनहरूले गएर आफ्ना भाइ बहिनीलाई साक्षी दिएर प्रभुमा जितेको कुरो हो। नेपालको मण्डली त्यसरी बनेको हो। मैले यो भनेको होइन कि त्यस कारण चाहिँ अरू जतिजना बाहिरबाट आएका प्रचारकहरूको सभा सङ्गतिमा जानु हुँदैन भनेको होइन, मैले त्यो मैले भनेको होइन। उहाँहरू आत्माले भरिएका प्रभुका जनहरू आइकन प्रभुको वचन सुनाउँदाखेरि धेरै आत्माहरू बाँच्न सक्छन्। प्रभुलाई धन्यवाद होस्, प्रभुलाई धन्यवाद होस् उहाँहरूको सेवकाईको लागि। तर मैले भन्न चाहेको चाहिँ तपाईँ र मेरो आफ्नो जिम्मेवारी छ गइकन अरूहरूलाई सुसमाचार सुनाउने, चाहे उनीहरूले विश्वास गरून् नगरून्, तपाईँ र मेरो काम चाहिँ गएर बनाउन पर्ने काम। कतिजना भाइ बहिनीले अहिलेसम्म प्रभुलाई ग्रहण गर्नुभएको कति वर्ष भइसक्यो, एउटै आत्मा तपाईँले बचाउनु भएको छैन, एउटै आत्मा पनि बचाउनु भएको छैन। कसैलाई गएर मैले येशू प्रभुलाई मुक्तिदाता प्रभु पनि गरेर ग्रहण गरे भनेर कसैलाई गएर तपाईँले भन्नुभएको छैन। तपाईँलाई लाज लाग्छ, तपाईँलाई डर लाग्छ, तपाईँ भन्नुहुन्छ यो अरूहरूले गरिहाल्छन् म गर्दिनँ। अनि कसैले आएर तपाईँलाई येशू प्रभुको बारेमा नभनिदिएको भएदेखि तपाईँ अहिलेसम्म कुन अवस्थामा हुनुहुने थियो? कसैले आएर भनिदियो तपाईँलाई, अनि तपाईँले येशू प्रभुमा विश्वास गर्नुभयो, अनि आज तपाईँ चाहिँ चुप्प लाग्नुहुन्छ, कसैलाई पनि भन्नुहुन्न। मर्नै लागेका बाँकी रहेका कुराहरू यिनीहरू हुन् भाइ बहिनीहरू हो। अनि यदि साँच्चै नै हामीहरू बाँचेका मात्र होइन तर जीवित छौँ भनेर यदि हामी यो कुरो गर्न चाहन्छौँ भने यो काम हामीले पूरा गर्नुपर्छ। प्रभुको काम गर्दैछु भनेर मात्र हुँदैन प्रियहरू, हो प्रभुले दिनुभएको काम हामीले पूरा गर्नुपर्छ। यहाँ भनेको कुरो त्यही हो। प्रभु त भन्नुहुन्छ किनकि मैले तिम्रो कुनै काम पनि मेरा परमेश्वरको सामने पूरा भएको भेट्टाएको छैन। कति डरलाग्दो खालको कुरो हो नि। यस कारण तेस्रो पदमा तिमीले कसरी यो पायौ र सुन्यौ सो सम्झ, त्यसलाई पालन गर। देख्नुहुन्छ कसरी पायो, सुनेर मात्र नहुने रहेछ प्रियहरू, हो पाएर मात्र नहुने रहेछ। यो शिक्षा चाहिँ हामीले पालन गर्नुपर्ने रहेछ, हामीले बताएको कुरो हामीले गर्नुपर्ने रहेछ। किनकि के फाइदा, सुन्नु चाहिँ सुन्यो अरे, अनि मनमा गुन्यो अरे, अनि हृदयले ग्रहण पनि गर्यो अरे, हो पक्का यो चाहिँ ठिक भनेर, तर हामीले पालन नै गरेनौँ अरे, त्यहीँ छोडिदिउँ, के फाइदा भयो। यहाँ त भन्दछ यसको तेस्रो पदमा, यस कारण तिमीले कसरी यो पायौ र सुन्यौ त्यो सम्झ, त्यसलाई पालन गर अनि पश्चाताप गर। यस कारण यदि तिमी जागा रहेनौ भने त म चोर जस्तै गरी आउनेछु र म कुन घडी तिमी कहाँ आउनेछु सो तिमीले थाहा पाउने छैनौ। कति डरलाग्दो खालको कुरो, पश्चाताप गर। अनि अघि मैले भनिहालेँ, पश्चाताप गर्यो भने चाहिँ, पश्चाताप गर्नु भने चाहिँ आई एम सरी भन्नु होइन, त्यति मात्रै होइन, ओ मेरो भुल भयो माफ गर्नुहोस् त्यति मात्रै होइन, पश्चाताप गर्नु भनेको चाहिँ मबाट भुल भयो, मैले यस्तो नगर्नुपर्ने थियो, मैले यस्तो गर्नुपर्ने थियो गरिनँ, मैले यस्तो नगर्नुपर्ने थियो मैले गरेँ, तर आजदेखि उसो मेरो विचार बद्लियो, मैले नगर्नु पर्ने कुरो म अबदेखि गर्ने छैन, मैले गर्नुपर्ने कुरो अब त म एकापट्टि पन्छाएर राख्ने छैन, म गर्नेछु। पश्चाताप गर्नु भनेको थियो त्यो। 2008 सालका सुरुका दिनहरूमा छौँ हामीहरू, स्वर्ण महोत्सव बित्यो, 50 वर्ष प्रभुको अनुग्रहमा हामीले राम्ररी बिताउन पायौँ, अब 51 वर्षमा टेकेका छौँ। अनि आज तपाईँहरूले अब गर्नुपर्ने कुरा, एकजनाले यस प्रकारले भनेको रहेछ, हामीहरूको पश्चातापको गहिराईले हाम्रो जागृतिको उचाइलाई निर्धारित गर्दछ। कति गहिरो छ हाम्रो पश्चाताप, त्यति उचा रहन्छ हाम्रो जीवनमा जागृति। पश्चातापको गहिराईले जागृतिको उचाइ निर्धारित गर्दछ, यसकारण पश्चाताप गर। हो गुरुबाले भन्नुभएको कुरो ठिकै हो, त्यति मात्रै भनेर पुगेन, आजदेखि तपाईँले आफ्नो चाल सुधार्न पर्यो, प्रभुसँग अनुग्रह माग्न पर्यो, अनि आजदेखि तपाईँको जीवनमा परिवर्तन आउनपर्छ, बदलाव हुनपर्छ। यहाँ त्यहाँदेखि यो चाहिँ एकदमै आवश्यक कुरो मैले भन्नुपर्ने। अब म तपाईँलाई हेर्नुहोस् है, चार पददेखि अलिक छोटो गरिकन म एक दुईवटा कुरा बताइहाल्छु। प्रभु के भन्नुहुन्छ, तर सार्दिसमा कति व्यक्ति छन् जसले आफ्ना लुगा बिटुलेका छैनन्। प्रभुलाई धन्यवाद होस्, सार्दिसमा पनि त्यस्तो मण्डलीमा पनि जुन मण्डलीको बारेमा प्रभु भन्दै हुनुहुन्छ तिमी जीवित छौ भन्ने नाउँ त छ तर तिमीहरू मरेका छौ भनेर भन्ने त्यस्तो मण्डलीमा पनि प्रभु भन्नुहुन्छ, तर सार्दिसमा कति व्यक्ति छन् जसले आफ्ना लुगा बिटुलेका छैनन्, तिनीहरू मसँग सेता लुगा लगाएर हिँड्ने छन् किनकि तिनीहरू योग्यका छन्। प्रभु भन्नुहुन्छ तिनीहरू योग्यका छन्, कुनै स्वर्गदूतले भनेको होइन, प्रभु आफै भन्दै हुनुहुन्छ तिनीहरू योग्यका छन्। आज तपाईँको जीवन देखेर प्रभुलाई त्यस प्रकारले खुसी लागेको छ, ओ त्यो मेरो छोरो मेरी छोरी योग्यको छ किनकि उसले आफ्नो वस्त्र बिटुलेको छैन, आफ्नो वस्त्र फोहोर हुन दिएको छैन, सेता लुगा लगाएर हिँड्ने। पाँच पदमा, किनकि तिनीहरू योग्यका छन्। जसले जित्छ त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु। प्रभु जसले जित्छ त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु र कुनै रीतिले पनि त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन। सेता लुगा लगाएकाहरू, आज तपाईँको लुगा कस्तो छ? कस्तो छ? प्रभु येशु ख्रीष्टको धार्मिकताको वस्त्र लाउनु भएको छ तपाईँले? सेता लुगा लगाउनेहरू अलि होसियार गर्न पर्यो है। यस प्रकारका लुगा लगाएको छ भनेदेखि हिलोबाट जाँदै बेलामा कहाँ केही लाग्यो भने पनि देखिँदैन, किनकि यस्ता खालका लुगाहरूमा। तर सेता लुगा छ भनेदेखि सानो दाग पनि एकदमै देखिहाल्छ। यसै कारण अस्पतालमा डक्टरहरू सिस्टरहरू उहाँहरूले सेता लुगा लगाएको कारण नै त्यही हो कि अलिकति फोहोर लाग्यो भनेदेखि प्रष्ट देखिहाल्छ। तपाईँ र मलाई प्रभुले धार्मिकताको वस्त्र दिनुभएको, सेता लुगा लगाएको, हिलै हिलो ठाउँमा संसार जस्तो मैला गन्दा फोहोर ठाउँबाट हामी हिँड्न लागेका छौँ, हामी होसियार हुनपर्ने, होसियार हुनपर्ने, किनकि सानो दाग पनि देखिहाल्छ। यो प्रकाशको सात अध्यायमा हेर्नुहोस् त, प्रकाशको सात अध्यायमा, अनि प्रकाशको सात अध्याय, प्रकाशको सात अध्याय त्यसको नौ पदमा हेर्नुहोस्, नौ पदमा, यी कुरा पछि हेर कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको र भाषा भाषाहरूको एक ठुलो भीड सिंहासन र सुनको अगाडि सेता लुगा लगाएर हातमा खजुरका हाँगाहरू लिएर उभिरहेका मैले देखे। सेता लुगा लगाएका, जाति जातिबाट, भाषा भाषाबाट, संसारका ठाउँ ठाउँबाट सेता लुगा लगाएका, हातमा खजुरका पात लिएकाहरू ओ परमेश्वरको अघि उभिरहेको देखे भन्दैछ यो मान्छेले। अलिकति तल गइकन तेह्र पदमा परौँ, औ धर्म गुरुहरूमध्ये एउटाले मलाई यसो भनेर सोधे, यी सेता लाउने को हुन् र कहाँबाट आएका हुन्? चौध पद, अनि मैले तिनलाई भने, प्रभु तपाईँ नै जान्नुहुन्छ। तिनले मलाई भने, यी तिनै हुन् जो महासङ्कष्टबाट आएका छन् र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। ओ थुमाको रगतमा धोएर, येशुको रातो रगतमा धोएर तिनीहरूले आफ्ना लुगाहरू सेता बनाएका छन्। रातो रगतले धोएर सेतो बनाउने आश्चर्य कर्म परमप्रभु परमेश्वरले नै गर्नुहुन्छ। तपाईँ र मेरो जीवनमा जत्तिकै मैला किन नहोस्, हाम्रा कपडाहरू जत्तिकै मैला किन नहोस्, प्रभुले जस्तै आफ्नो सेतो आफ्नो रातो रगतले धोइदिनुहुन्छ, हाम्रो वस्त्रहरू सेता भइहाल्छ। प्रियहरू, अनि यसै कारण बाइबलमा लेखिएको छ हामीले हाम्रा लुगाहरू सेता लुगाहरू हामीले लाउन पर्छ। यो उपदेशकको पुस्तकमा नौ अध्यायको सात आठ पदमा लेखिएको छ, उपदेशक नौको आठमा, यहाँ चाहिँ सफा भनेर लेखेको रहेछ, सधैँ सफा वस्त्र लगा र कपालमा तेल लाउन नबिर्सी, नबिर्सी, नभुल यो कुरो। तेरो वस्त्र चाहिँ सेतो वस्त्र हुनपर्छ, सधैँ सेतो वस्त्र लगा, येशुको रगतले धोइएको सेतो वस्त्र लगा, अनि तेरो कपालमा तेल, पवित्र आत्माको तेल, पवित्र आत्माको अभिषेक दिन नबिर्सी, दुईवटा कुरा एकदमै आवश्यक, यहाँ उपदेशकको 9:8 लेखेको, सधैँ सेतो वस्त्र लगा र कपालमा तेल लाउन नबिर्से। आज यो कुरा हामीले याद गर्नुपर्ने, सेतो वस्त्र लाउन पर्ने। सार्दिसको मण्डलीलाई प्रभुले भन्नुभएको 3:5 किनकि तिनीहरू योग्यका छन्, जसले जित्छ त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु र म कुनै रीतिले पनि त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन। कति ठुलो कुरो हो कि? चेलाले आएर भने, गुरुजू तपाईँको नाउँमा त हामीले भूतात्माहरू पनि धपाउन सक्यौँ, येशुको नाउँमा त हामीले भूतात्माहरू पनि धपाउन सक्यौँ। अनि येशु प्रभुले के भन्नुभएको थियो? भूत आत्माहरू तिमीहरूको बसमा छन् भनेर तिमीहरू खुसी नहौ, यस कुरोमा खुसी हौ कि तिमीहरूको नाउँ स्वर्गमा लेखिएको छ। तिमीहरूको नाउँ स्वर्गमा लेखिएको छ, अनि एक दिन नाउँ पुकारिनेछ, अनि तपाईँ भन्नुहुन्छ हाजिर छु म, अनि तपाईँ स्वर्गमा जानुहुन्छ। किन? किनकि स्वर्गको रजिस्टरीमा तपाईँको नाउँ लेखिएको छ, येशुको रगतले धोइएको, पाप क्षमा पाएको, सेतो लुगा लगाएको तपाईँ परमप्रभु परमेश्वरको उपस्थितिमा जान सक्नुहुन्छ। यसै कारण म कुनै रीतिले पनि त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन, त्यहाँदेखि त्यसपछि म त्यसको नाउँ मेरा पिताको सामने र उहाँका दूतहरूको सामने स्वीकार गर्नेछु। त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिने छैन, त्यसको नाउँ म पिताको सामने अनि उहाँका स्वर्गदूतहरूको सामने स्वीकार गर्नेछु। फलानालाई म चिन्छु, परमेश्वर बाबु त्यो त विश्वासी हो, त्यसले त ममा विश्वास गरेको, मेरो रगतद्वारा त्यसका पाप अपराध धोई पखाली मागेको, म चिन्छु उसलाई। येशु प्रभुले स्वीकार गर्नुहुन्छ परमेश्वरको सामने, स्वर्गदूतहरूको सामने, तपाईँको नाउँ, तपाईँको नाउँ स्वीकार गरिदिनुहुन्छ। मत्तीको 10 अब म सिद्ध्याउन लागे, मत्तीको 10, मत्तीको 10 अनि त्यसको तल गइकन 32-33 लेखेको छ, यसकारण हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु स्वीकार गर्नेछु, तर हरेक जसले मलाई मानिसहरूको सामु इन्कार गर्छ म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु। अनि कति डरलाग्दो खालको कुरो, यदि येशु प्रभुले भन्नुभयो, परमेश्वर पिताले नाउँ पुकार्नुहुन्छ अनि येशु प्रभु हुन्छ, म उसलाई चिन्दिनँ, म उसलाई चिन्दिनँ, कति डरलाग्दो खालको कुरो। तर जब प्रभुले परमेश्वरले तपाईँको नाउँ पुकार्नुहुन्छ अनि येशु प्रभु हुन्छ, हो पिता उसलाई म चिन्छु, ऊ मेरो मान्छे हो, ऊ मेरो मान्छे हो, नाउँ स्वीकार गर्नुभएको हो। प्रियहरू हो, बाँचेका मात्र होइन जीवित छौँ भन्ने हो भनेदेखि हामी त्यस्तो प्रकारको जीवन जिउन पर्ने, जसमा येशु मसीह प्रभुले पिताको सामु हामीलाई स्वीकार गर्नुहुन्छ, स्वर्गदूतहरूको सामु, पिता म यी यसलाई चिन्छु, यो मेरो मान्छे हो, यसले मेरो रगतले आफ्नो पाप अपराध दुई प्रकारले मागेको, यसलाई मैले सेतो वस्त्र दिएको, यो मेरो मान्छे। यसै कारण यहाँ अन्त्यमा भन्दछ प्रभुले, जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। आज बिहान प्रभुले तपाईँलाई केही कुरो भन्नुभयो, कुनै सुधार ल्याउन पर्ने कुरो, कुनै कुरो जुन निभ्न लागेको छ तपाईँको जीवनमा, जुन कुरोलाई निभ्न दिनु हुँदैन, निभ्न लागेको छ तेल लगाइदिनुहोस् त्यसमा, हुटुटुटु बटन आउँछ त्यो, पवित्र आत्माको तेल आउन दिनुहोस् न त्यसमा, निप्नै लागेको सल्यो त पवित्र आत्माको तेल अपन साथ उठुटुटु बलेर आउँछ। हो प्रियहरू, आज बिहान पवित्र आत्मा परमेश्वर भन्नुहुन्छ तिम्रो जीवनमा निभ्न लागेका यी कुराहरू निभ्ने छैन, तिनीहरूलाई म बल्दो बनाइदिन सक्छु, बल्दो बनाइदिन सक्छु। एउटा नयाँ जीवन, पश्चातापको जीवन। अब तिमीले अघि अघि जे गर्थ्यौ त्यो अब गर्न छोड आजदेखि। अघि अघि कतिवटा कुरा तिमीले गरेनौ, आजदेखि गर्न सुरु गर ती कुराहरू, तिम्रो जीवनमा एउटा परिवर्तन आएको होस्। प्रभु भन्नुहुन्छ म तिमीलाई सेतो लुगा लगाइदिनेछु, तिम्रो नाउँ म जीवनको पुस्तकबाट मिटिदिने छैन, म तिमीलाई मेरो पिता अनि स्वर्गदूतहरूको सामने तिम्रो नाउँलाई म स्वीकार गर्नेछु। प्रभु भन्नुहुन्छ आउनुहोस् हामी प्रार्थना गरौँ, सबैजना आफ्नो शिर झुकाउँ। अहिले सुनेका वचनहरू एकछिन ध्यान दिनुहोस्, एकाअर्कासँग बात नगर्नुहोस्। अब उठेर जाने कुरो होइन, बस्नुहोस् एकछिन, एक दुई मिनट मात्रै बस्नुहोस्। आज बिहान प्रभुको वचन आयो, पास्टर गुरुबाले बोलेको कुरो मात्रै होइन, पास्टर गुरुबाले बोल्ने बेलामा पवित्र आत्मा परमेश्वरले तपाईँको यहाँभित्र तपाईँको हृदयमा तपाईँको आत्मामा केही कुरो भन्नुभयो कि? जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दै हुनुहुन्छ तपाईँले सुन्नुभयो? अनि यदि आज तपाईँ भन्नुहुन्छ प्रभु म मेरो जीवन सुधार्न चाहन्छु, मर्नै लागेका बाँकी रहेको ती कुरा म मर्न दिन्न प्रभु, मैले यो निश्चय गरेँ, प्रार्थना सभाको कुरो, सुसमाचार प्रचार गर्ने कुरो, साक्षी दिने कुरो, दशमांशहरू अन्य भेटीहरू ल्याउने कुरो, मण्डलीको सेवा सङ्गतिहरूमा आउने कुरो, यस्ता खालका कुराहरूमा मैले अहिलेसम्म प्रभु व्यवस्थाको भएर यी कुराहरूमा ध्यान दिएको थिइनँ। आज बिहान तपाईँले मलाई यो कुराउनुभयो, पवित्र आत्मा परमेश्वर मसँग बोल्नुभयो आज बिहान, अनि म आज्ञाकारी हुनलाई तयार छु, मलाई अनुग्रह दिनुहोस्, आत्माको भरपुरी दिनुहोस्, पवित्र आत्मा खन्याउनुहोस् मेरो जीवनमा, अनि निभ्न लागेको त्यो आगो फेरि सल्केर आएको होस्, पवित्र आत्माको तेलले त्यो सले त फेरि सल्केर आएको होस्। कोही भाइ कि बहिनी जसले निश्चय गर्नुहुन्छ, त्यसै व्यर्थैमा हावामा नउठ्नुहोस् तपाईँ। यदि तपाईँ एकदम निश्चय गर्नुहुन्छ म पश्चाताप गर्छु, म मेरो जीवन आजदेखि सुधार्नलाई प्रभुमा समर्पण गर्छु, नगरेका कुराहरू आजदेखि म निश्चय गर्छु प्रभुमा, प्रभुको अनुग्रहमा म ती कुराहरू गर्नलाई तयार छु, त्यस्तो हुनुहुन्छ भने निश्चय गर्नुहोस्, मनमा नै प्रार्थना गर्नुहोस् तपाईँ, अनि उठ्नुहोस् तपाईँ साक्षीको लागि, उठ्नुहोस् तपाईँ साक्षीको लागि, त्यसै व्यर्थैमा हावामा नउठ्नुहोस्। आज बिहान प्रभुको आत्मा बोल्नुभएको छ, अनि तपाईँले सुन्नुभएको छ, अनि तपाईँले तपाईँको जीवन परिवर्तन गर्न चाहनुहुन्छ, मर्नै लागेका कुराहरू बाँकी रहेका कुराहरू तपाईँ पक्का गर्न चाहनुहुन्छ आज बिहान, नभएदेखि तपाईँको अवस्था अझ गिरेर जानेछ, अझ गिरेर जानेछ, अझ गिरेर जानेछ। तर यो 2008 सालको सुरुमा नै तपाईँ भन्दै हुनुहुन्छ म मेरो जीवन आज प्रभुलाई दिन्छु, ओ मैले नगरेका कुराहरू आजदेखि मैले निश्चय गरेँ म गर्नेछु, मैले प्रभुसँग प्रण खाएको छु, खालि सेवामा आउने उठेर जाने आउने जाने मात्र होइन कि मेरो जीवनमा अब परिवर्तन आयो, म मैले गरेका भूलहरूको लागि म क्षमा माग्छु प्रभुलाई, अनि म भन्छु प्रभु अब लिनुहोस् मलाई, आजदेखि एउटा नयाँ सुरु मेरो जीवनमा। अरू कोही हुनुहुन्छ? अरू कोही हुनुहुन्छ? अरू कोही हुनुहुन्छ? म अब प्रार्थना गर्न लागेको छु, अरू कोही हुनुहुन्छ भने आफ्नो जीवन प्रभुलाई दिनुहोस्। भाइ बहिनीहरू, प्रभुले तपाईँलाई आशिष दिनुभएको छ, तर प्रभुको आशिष यति मात्र होइन, योभन्दा अझ बढी आशिष प्रभुले तपाईँलाई दिन चाहनुहुन्छ, अझ बढी आशिष दिन चाहनुहुन्छ प्रभुले। अरू कोही? अरू कोही? अरू कोही? म तपाईँको लागि प्रार्थना गरिदिन्छु, अब तपाईँ अब मनमा नै प्रभुसँग प्रार्थना गर्नुहुनेछ, तपाईँको लागि म प्रार्थना गर्दछु प्रभु। यति धेरै तपाईँका छोराछोरीले आज तपाईँको वचन सुन्नुभयो, ओ जसको सुन्ने कान छ त्यस्तै सुनोस्। आत्माले मण्डलीलाई के भन्दै हुनुहुन्छ नि? आज बिहान पवित्र आत्मा तपाईँले नै बोल्नुभयो यी प्रियलाई। मैले बोलेको कुरो मात्र होइन प्रभु, पवित्र आत्मा तपाईँ आफै नै बोल्नुभयो, तपाईँ आफै नै बोल्नुभयो यी तपाईँका जनहरूसँग। अनि उहाँहरूले यस प्रकारको प्रत्युत्तर जनाउनु भयो। एक एकजनालाई आशिष दिनुहोस्, आजदेखि जीवनमा परिवर्तन आएको होस्, आजदेखि जीवनमा प्रभु एउटा जागृति आएको होस् प्रभु। अनि ओ तपाईँको महिमाको लागि ज्ञानेश्वर मण्डलीले अझै धेरै आशिष पाएर अरूहरूसँग बाँड्न सकेको होस्। धन्यवाद प्रभु मेरा भाइ बहिनीहरूका लागि, उहाँहरूको जीवनको लागि धन्यवाद, उहाँहरूको समर्पणको लागि धन्यवाद, उहाँहरूको तपाईँप्रतिको भक्तिको लागि धन्यवाद। प्रभु मण्डलीमा यसरी तपाईँले आशिष दिइराख्नु भएको छ, तर यतिमा हामी सन्तुष्ट छैनौँ। योभन्दा पनि अझ धेरै आशिष, योभन्दा पनि अझ बढी आशिष हामी चाहन्छौँ, जसमा हामी आशिषका कुवाहरू मात्र होइन, आशिषका कुराहरू भएर अरूहरूसम्म तपाईँको आशिष पुर्याउन सकेका हौँ। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हाम्रो धन्यवाद ग्रहण गर्नुहोस्। तपाईँले धन्यवाद 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 तपाईँलाई, येशु प्रभुको नाउँमा तपाईँहरू बस्न सक्नुहुन्छ। तपाईँहरू कतिजना भन्नुहुन्छ, आज बिहान प्रभु मसँग बोल्नुभयो, हात उठाउनुहोस् त। कतिजना भन्नुहुन्छ, प्रभुलाई धन्यवाद। तपाईँहरू कतिजना भन्नुहुन्छ, मैले मेरो जीवन प्रभुलाई नयाँ प्रकारले समर्पण गरे, अनि प्रभुले मलाई फेरि नयाँ आशिष दिनका लागि ग्रहण गर्नुभएको छ, हात उठाउनुहोस् त। हालेलुया, प्रभुलाई धन्यवाद होस्। अनि प्रभु येशु ख्रिस्टको अनुग्रह, परमेश्वर पिताको प्रेम, अनि पवित्र आत्माको संगति हामी सबैजनासँग सदा सर्वदा रहुन्। आमेन, आमेन।